नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रेया नेपाल। आज मिति 2081 साल भदौ 2 गते आइतबार, श्रावण शुक्ल पक्ष चतुर्दशी तिथि, तदनुसार अगस्त महिनाको 18 तारीक सन् 2024, नेपाल सम्मत 1144। आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। शीत भण्डारमा व्यथितिको पराकाष्ठा, निजीलाई पोस्न राज्यद्वारा संचालित बन्द शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा मुख्य खबर बनाएको छ। संघीय प्रदेश स्थानीय सरकार तथा दात्री निकाय समेतको ठूलो लगानीमा निर्मित शीत भण्डार कोल्ड स्टोर व्यवस्थापकीय अपरिपक्वता र राज्यकै लापरवाहीका कारण प्रयोगविहीन छन्। साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा निर्माण भएका शीत भण्डार केही स्वार्थ समूहको प्रभाव र केही औचित्यहीन एवं अनावश्यक स्थानमा लगानी भएका कारण प्रयोगविहीन छन्। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता डाक्टर हरिबहादुर केसीले सरकारी सहयोगमा स्थापना भएपछि निजी क्षेत्रले सञ्चालन गरेका शीत भण्डारमा पर्याप्त उत्पादन नहुँदा प्रयोगमै नआएको स्वीकार गर्नुभयो। उहाँले भन्नुभयो, कोल्ड स्टोरेजको निर्माण चाहिँ हाम्रो उत्पादनको स्रोतलाई विश्लेषण नगरी दबावका कारण कार्यक्रम गयो। उत्पादन कति हुन्छ, कति राख्नुपर्छ, त्यसले कति राख्न सकिन्छ भन्ने कुराको व्यवस्थित विश्लेषण नगरी कोल्ड स्टोर बने। त्यति बेला विद्युतमा 50% छूट थियो, पछि नेपाल विद्युत प्राधिकरणले छूट दिएन, त्यसकारण गाह्रो भयो। उहाँले व्यावसायिक कार्ययोजना नहुँदा पनि शीत भण्डारमा बजेटको दुरूपयोग भएको बताउनुभयो। उहाँले व्यवस्थापन मेन्टेन गर्ने आकलन र स्थानीय उत्पादनको सम्भाव्यता अध्ययन बिना नै बनेकै कारण केही कोल्ड स्टोर चल्नै नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, सञ्चालनमा रहेका पनि क्षमता अनुसारको सामग्री राख्न पाएका छैनन्। आउने र राख्ने सामग्रीको पर्याप्त उत्पादन नभई कोल्ड स्टोर चल्दैन। अहिले कोल्ड स्टोर आलुको बिउले धानेको हो, विदेशबाट ल्याएको स्याउ र फलफूलले धानेको हो, तर भएकै कोल्ड स्टोर आवश्यकता भन्दा बढ़ी छन्। शीत भण्डारमा व्यथितिको पराकाष्ठा, निजीलाई पोस्न राज्यद्वारा संचालित बन्द शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। बागमती प्रदेश सरकारले कृषिजन्य वस्तुले मूल्य नपाएको गुनासोपछि 2076 शीत भण्डार निर्माण शुरू गरेको हो, तर प्रदेश सरकारले विभिन्न जिल्लामा निर्माण गरेको शीत भण्डार सञ्चालनमा आएका छैनन्। निर्माणाधीन र सम्पन्न भएका एक दर्जन शीत भण्डार अल्पत्र छन्। प्रदेश सरकारले स्थानीय तह, स्थानीय सहकारी र निजी क्षेत्रको साझेदारीमा 9 जिल्लामा 6 वर्षदेखि निर्माण थालेको 12 शीत भण्डार अल्पत्र बनेका हुन्। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। दुई हिमताल फुटेर आएको थियो थामेमा बाढ़ी, जोखिम कायमै, 15 पूर्ण र 10 घरमा आंशिक क्षति, प्रभावित परिवारलाई पालिकाको 50,000 र जिल्ला प्रशासनबाट 15,000 सहयोग, नयाँ पत्रिका दैनिकले प्राथमिकता दिँदै यो खबर छापेको हो। हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङलामु गाउँपालिका 5 थामेमा 15 निजी घर तथा होटल, स्वास्थ्य चौकी र विद्यालय बगाएको बाढ़ी हिमताल फुटेर आएको पुष्टि भएको छ। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले हेलिकप्टरबाट अवलोकन गर्दा टासीलाप्चा क्षेत्रका 2 हिमताल फुटेको पुष्टि भएको हो। टाँसी लाप्चा क्षेत्रमा 5 हिमताल र दर्जनौ साना पोखरी छन्। ठूला 2 हिमताल फुटेर बगेको ठूलो वहावले ससाना पोखरी र जमेको हिउँ पनि फुट्दा बाढ़ीको रूप लिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई उद्धृत गर्दै सोलुखुम्बुकी प्रमुख जिल्लाधिकारी सीडीओ देवी पाण्डेले बताउनुभयो, शुक्रबार बाढ़ीले अकल्पनीय क्षति पुर्याएपछि कारण पत्ता लगाउन शनिबार हवाई अवलोकन भएको हो। प्राविधिक टोलीले थप हिमताल फुट्ने जोखिममा रहेकाले सतर्क रहन सूचित गरेको पनि पाण्डेले बताउनुभयो। प्राविधिक टोलीसहित अवलोकन गरेर आयौं, केही ताल फुटेर बाढ़ी शुरू भएको देखिन्छ। उहाँले भन्नुभयो, प्राविधिक टोलीले दुई हिमताल फुटेर थामे खोलामा बाढ़ी आएको र अझै थप दुई हिमताल तथा अन्य ससाना पोखरी फुट्ने जोखिममा रहेको जानकारी दिएको छ। थप जोखिमलाई ख्याल गर्दै विशेष सतर्कता अप्नाउन सूचित गरिएको पाण्डेले बताउनुभयो। बाढ़ीले थामेका 15 घर, विद्यालय र स्वास्थ्य चौकी बगाएकामा थप 10 घरमा आंशिक क्षति पुर्याएको छ। एउटा विद्युत गृह पनि पूर्ण रूपले क्षतिग्रस्त बनाएको छ। पर्यटकीय गाउँ थामे खण्डहर बनेको छ। बाढ़ीले बगर बनाएको थामेको पुनर्निर्माणको जिम्मा सरकारले लिने रक्षा मन्त्री मानवीर राईले वचन दिनुभएको छ। जिल्लाका सांसद र प्राविधिक सहित शनिबार बिहान प्रभावित क्षेत्र पुग्नुभएका राईले थामेलाई दीर्घकालीन रूपमै सुरक्षित र सुन्दर बनाउने गरी पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाउनु भएको हो। मन्त्री राईले तत्काल थप अध्ययन गरेर थामे गाउँको पुनर्निर्माण र बाढ़ी प्रभावितको पुनर्स्थापनाको ठोस योजना सीडीओ पाण्डे मार्फत जिल्लास्थित सरोकारवालालाई सुझाव दिनुभएको छ। विपत्ति यो सुन्दर गाउँलाई खण्डहर बनाएछ। तपाईँको जनप्रतिनिधि हुनुका नाताले तत्काल दुःखमा साथ दिन आए। अहिले केही राहत सामग्री आएको छ। अब तपाईहरूको पुनर्स्थापना र गाउँको पुनर्निर्माणको काम सरकारले गर्छ। ढुक्क हुनुस्। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा प्राथमिकता दिँदै यो खबर बनाएको छ। यही प्रसंगलाई नागरिक दैनिकले जलवायु संकटको प्रष्ट प्रमाण बन्यो थामे प्रकोप शीर्षकमा खबर छापेको छ। सयौं वर्षदेखि आन्तरिक र बाह्य पर्यटकलाई स्वागत गरिरहेको सोलुखुम्बुको थामे क्षणभरको बाढ़ीले बगरमा परिणत भएको छ। शुक्रबार दिउँसो आएको प्राकृतिक विपत्तिमा थामेले आफ्नो सुन्दरता मात्रै गुमाएन, अरबौंको क्षति समेत बिहोर्यो। थामेमा बाढ़ीले विद्यालय, छात्रावास, स्वास्थ्य क्लिनिक, 14 घर, होटल बगाएको छ। एकजना निमा नुरू शेर्पा सम्पर्कविहीन छिन्। दिउँसोको समय भएकै कारण मानवीय क्षति कम भएको हो। पर्यटकीय क्षेत्र भएकाले 2060 सालदेखि नै दोलखाको जिरी हुँदै हालको लिखु पिकेबाट नाम्ची हुँदै पैदल यात्रीबाट थामे पुग्ने रूट प्रयोगमा छ। त्यहाँ पुग्न अघि नाम्चेबाट सगरमाथा जाने अर्को रूट छ। नाम्चेबाट खुमजुङ, खुन्दे, तेङबोचे, फोर्चे, पाङबोचे, फेरिचे, दिङबोचे, गोक्यो, लबुचे, गोरख रूपे, काला पत्थर पछि 5,380 मिटर उचाइको सगरमाथा आधार शिविर पुगिन्छ। नाम्चेबाट बायाँतिर 3 घण्टा हिँडेपछि थामे पुगिन्छ। आधार शिविरतर्फको यो मूल बाटो भने होइन, शेर्पा संस्कृतिको सुन्दर गाउँ भएकाले त्यहाँ जान पर्यटक लालायित हुन्छन्। अफरूट भए पनि थामे पर्यटकहरूले अत्यधिक रूचाएको गाउँ हो। सिजनमा जुनसुकै बेला भरिभराउ पर्यटक हुने ठाउँ हो त्यो। बाढ़ी रातको समयमा आएको भए 100 बढ़ी मानवीय क्षति हुने सरकारी आकलन छ। तर दिउँसोको समयमा बाढ़ी आएको देखेर एक विद्यार्थीले हल्ला गरेपछि भागेर थामेवासी बाँचेका थिए। नागरिक दैनिकले अग्रपृष्ठमा यो खबर छापेको हो। न्यायाधीश, वकिल तथा मीडिया उद्योगीहरूको चरित्र हत्या गर्न तयार पारिएको फेक अडियो प्रसारण गर्ने सीधा कुरा अनलाइन र युट्यूब च्यानलका प्रकाशक, सम्पादक र भिडियो उत्पादक विरूद्ध दायर अवहेलनाको मुद्दाको सुनवाई सकेर सर्वोच्च अदालतको 9 सदस्यीय इजलास फैसलाको तयारीमा छ। सुनियोजित रूपमा तयार पारी प्रसारण गरिएको अडियोका उत्पादक तथा प्रसारक विरूद्ध फौजदारी कसुरमा जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता भइसकेकाले त्यही विषयमा प्रेस अभिव्यक्ति स्वतन्त्रता र अदालतको मानहानी जस्ता संवेदनशील विषयमा कस्तो फैसला आउला भन्नेमा सरोकारवालाहरूको चासो बढ़ेको छ। डार्क फाइलमा वृहत पूर्ण इजलासको फैसला आउँदै अभिव्यक्ति स्वतन्त्रता र अदालतको अवहेलनाबीच सन्तुलनमा विज्ञको चासो कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। कानून निर्माणमा नेपाल दक्षिण एसियामै अगाडि, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। प्रधानमन्त्री केपी शर्मा ओलीले कानून र संविधान निर्माण जस्ता विषयमा नेपाल दक्षिण एशियामै अगाडि रहेको बताउनु भएको छ। कानून न्याय तथा संसदीय मामला मन्त्रालयद्वारा शनिबार आयोजित मुलुकी संहिता दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालले न्याय क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको पनि बताउनुभयो। संविधान र कानूनको परिपालनाका लागि सामाजिक चेतना प्रवर्धन गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले अपराधमाथिको अनुसन्धान अभियोजन र न्याय निरूपण गर्ने संस्थाहरूलाई स्वच्छ र जिम्मेवार तुल्याउनु पर्ने पनि बताउनुभयो। हामी नेपाली समाजलाई एउटा न्यायसम्मत समाजका रूपमा विकास र संचालन गर्न चाहन्छौ, प्रधानमन्त्री ओलीले भन्नुभयो। न्याय स्थापनाका लागि न्यायसम्मत राज्य र कानूनसम्मत समाजको परिचालन आवश्यक छ। संविधान र कानूनलाई समाजले आदर्श दस्तावेजका रूपमा लिनुपर्छ भन्ने नागरिक चेतना हुनुपर्छ, अन्यथा समाजमा डिसअर्डर कायम हुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो श्रृंखलाको ग्लोबल साउथ समिटको उद्घाटन सत्रलाई शनिबार भर्चुअल रूपमा सम्बोधन गर्नुभएको छ। यस क्षेत्रका करिब 15 राष्ट्र प्रमुख तथा सरकार प्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्वीट गर्दै यस महत्वपूर्ण प्रयासलाई शुरू गरेर जारी राखेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभयो। हामीले साझा प्रयासबाट हाम्रो भविष्यको बाटो कोर्न सक्छौ जसले सबैलाई लाभ दिनेछ, प्रधानमन्त्री ओलीले भन्नुभयो। कानून निर्माणमा नेपाल दक्षिण एशियामै अगाडि, साझा प्रयासबाट भविष्यको बाटो कोर्न सकिन्छ प्रम शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। तपाईं यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। सर्वोच्चका न्यायाधीशको सरकारी आवास मोह शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। सरकारले 3 करोड़ रूपियाँ खर्च गरेर सर्वोच्च अदालतका सबै न्यायाधीशलाई ललितपुरको पुलचोकमा आवास सुविधा उपलब्ध गराउने भएको छ। अहिले सर्वोच्चका प्रधान न्यायाधीशलाई मात्रै सरकारी आवास सुविधा छ। यो सुविधा अब सर्वोच्चका सबै न्यायाधीशले पाउनेछन्। सरकारले पुलचोकस्थित मन्त्री निवासमा सर्वोच्चको न्यायाधीशहरूलाई राख्ने भएको हो। पुलचोकस्थित मन्त्री निवासमा बस्दै आएका मन्त्रीहरूलाई सरकारले भैँसेपाटीमा बनाएको नयाँ निवासमा सार्न लागेको छ। 5 जना मन्त्री भैँसेपाटी निवासमा सरिसक्नु भएको छ भने बाँकी सर्ने तयारीमा हुनुहुन्छ। शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले पुलचोकमा बस्दै आएका मन्त्रीहरू भदौ मसान्तसम्म भैँसेपाटीमा सरिसक्ने र त्यहाँ सर्वोच्चका न्यायाधीशलाई ढिलोमा दशैं अगाडिसम्म सार्ने काम भइरहेको बताउनुभयो। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका इन्जिनियर उमेश चौधरीका अनुसार पुलचोकस्थित सरकारी भवनहरूमा न्यायाधीशलाई राख्दा लाग्ने सबै खर्च बेहोर्न सर्वोच्च अदालतले शहरी विकास मन्त्रालयलाई चिठी पठाएको छ। सर्वोच्चका न्यायाधीशको सरकारी आवास मोह नागरिक दैनिकले अग्रपृष्ठमा छापेको हो। राज्यसँग आर्थिक स्रोत अभावका कारण उच्च शिक्षाका सर्वोत्कृष्ट विद्यार्थीले प्रमाणपत्रमै चित्त बुझाउनु पर्ने भएको छ। अघिल्ला वर्षहरूमा त्यस्ता विद्यार्थीलाई हरेक राष्ट्रिय शिक्षा दिवसमा सुन चाँदीबाट बनेको पदकसहित प्रमाणपत्र प्रदान गर्ने गरिन्थ्यो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गत 2080 भदौ 31 गते 962 जनालाई नेपाल विद्याभूषण, नेपाल छात्रा विद्यापदक र नेपाल प्रविधि विद्या भूषण प्रदान गर्ने भनी नाम सार्वजनिक गरेको थियो। स्रोत व्यवस्थापन हुन नसक्दा ती सर्वोत्कृष्ट विद्यार्थीलाई हालसम्म पुरस्कृत गरिएको छैन। नाम घोषणा गरिएकाको हात रित्त हुने भएपछि मन्त्रालयले विद्याभूषण सम्बन्धी निर्देशिका परिमार्जन गरेर प्रमाणपत्रमै टार्ने भएको छ। यस वर्षका लागि पनि सर्वोत्कृष्ट विद्यार्थीबाट आवेदन आह्वान गरिएको छ। मन्त्रालयका प्रवक्ता केशव दाहालले स्रोत उपलब्ध हुन नसक्दा गत वर्ष घोषित विद्यार्थीलाई पदक उपलब्ध गराउन नसकिएको बताउँदै भन्नुभयो, निर्देशिका परिमार्जन गर्दैछौ, सक्दा पदक दिने र नसक्दा प्रमाणपत्र दिइनेछ, त्यसैले निर्देशिकामा पदक वा प्रमाणपत्र भनी उल्लेख गर्दैछौ, सर्वोत्कृष्टलाई प्रमाणपत्र थमाइदै, यो खबर गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको हो। सर्वोच्च अदालतले कसैले आरोप लगाउँदैमा जबरजस्ती करणी ठहर नहुने फैसला गरेको छ। न्यायाधीशहरू नहकुल सुवेदी र टेक प्रसाद ढुंगानाको संयुक्त इजलासले प्रेम सम्बन्धमा रहेका बेला कसैको दबावका आधारमा जबरजस्ती करणीको आरोप ठहर नहुने फैसला गरेको हो। मुद्दा दर्ता हुँदैमा एकतर्फी यान्त्रिक रूपमा अदालतले फैसला गर्न नहुने ठहर समेत सर्वोच्चले 2080 चैत 7 गरेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक गरेको छ। सर्वोच्चले सगीका नजीर समेतको व्याख्या गर्दै पीड़ित भनिएकाले आरोप लगाउँदैमा जबरजस्ती करणी कसुर ठहर भए न्यायसंगत नहुने भनेको छ। जबरजस्ती करणी लगायत सामान्यतया प्रत्यक्षदर्शी साक्षीको अभाव रहने प्रकृतिका मुद्दामा कुनै पनि व्यक्तिलाई आरोप लगाइदिए पुग्ने र अभियुक्तले न्याय पाउनै नसक्ने कहाली लाग्दो अवस्था आउन सक्नेतर्फ न्यायकर्ताले सतर्कतापूर्वक विचार गर्नुपर्ने देखिन्छ। आरोप लगाउँदैमा बलात्कार ठहर हुँदैन सर्वोच्च शीर्षकमा नागरिक दैनिकले खबर अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले थामे प्रकोपको सन्देश शीर्षकमा सम्पादकीय बनाएको छ। बाढ़ीले दूधकोशी नदीका तटीय क्षेत्र उच्च जोखिममा छन्। बाढ़ी भोटी खोला हुँदै दूधकोशीमा मिसिदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य खुम्बु मितेरी पक्की पुलमा समेत क्षति पुगेको छ। बाढ़ीले कोशी आसपासका क्षेत्र कटान गर्दा खुम्बु पासाङलामु गाउँपालिका र माप्य दूधकोशी गाउँपालिका जोड्ने दूधकोशी नदीमाथिको पक्की मोटरेबल पुलमा समेत क्षति पुगेको छ। बाढ़ीले गाउने बगाएको स्थानको स्थलगत निरीक्षणमा रक्षा मन्त्री मानवीर राई सहित विपद व्यवस्थापन समितिको टोली हिजो पुगेर संघीय सरकारको उपस्थिति जनाएको छ। माटोको लेदो सहितको भेलबाड़ी के कारणले आएको थियो भन्ने एकिन जानकारी शुक्रबार थाहा थिएन, तर शुक्रबार मन्त्री राई सहितको टोलीले हवाई निरीक्षण गर्दा थामे गाउँको शिरमा रहेका पाँच मध्ये दुईवटा हिमताल फुटेको देखिएको छ। अन्य दुईवटा ताल अझै जोखिममा छन्। विश्व तापमान क्रमशः बढ़दै गएको अवस्थामा नेपालका धेरै हिमताल पग्लिँदै जोखिममा छन्। ती ताल कुनै पनि बेला फुटेर थामे गाउँमा आएको विपत्ति जस्तै हुन सक्छन्। यस्ता जोखिमबाट बस्न नेपालले विश्व समुदायलाई आह्वानका साथै आन्तरिक तवरमा पनि तयारी गर्नुपर्नेछ। थामे प्रकोपको सन्देश शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय छापेको हो। कान्तिपुर दैनिकले हिमाली हलचल बुझौं अध्ययन र पूर्व तयारी गरौं शीर्षकमा सम्पादकीय छापेको छ भने नेपाल समाचार पत्रले घट्दो ब्याजदर र सन्तुलित नीति शीर्षकमा सम्पादकीय बनाएको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंगहरू। पूर्वी नाकाबाट 5 49 अर्बको अलैंची चिया र अदुवा निर्यात शीर्षकमा नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा खबर छापेको छ। नेपालबाट कृषि उपज निर्यात हुनेमा पूर्वी नाकामा रहेको मेची भन्सार कार्यालय सबैभन्दा अगाडि मानिन्छ। पछिल्लो 5 सो भन्सार हुँदै अलैंची चिया र अदुवा मात्रै 49 अर्ब रूपियाँ बराबरको निर्यात भएको कार्यालयको तथ्याङ्कले देखाउँछ। मेची भन्सार कार्यालय काकडभिट्टाबाट आर्थिक वर्ष 2076-77 गत आर्थिक वर्ष 2080-81 49,50,35,000 बराबरको अलैंची चिया र अदुवा निर्यात भएको छ। नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा यो खबर छापेको हो। राजधानी दैनिकले भित्री पृष्ठमा वैदेशिक रोजगारीमा रहेका 10,36,000 नेपाली कामदार सामाजिक सुरक्षा कोषमा शीर्षकमा खबर बनाएको छ। नियमित रकम जम्मा गराउन थप जनचेतना आवश्यक शीर्षक पनि दिएको छ राजधानी दैनिकले। अहिलेसम्म वैदेशिक रोजगारीमा रहेका 10,36,000 भन्दा बढ़ी नेपाली कामदार योगदानमा आधारित सामाजिक सुरक्षा कोषको योजनामा आबद्ध भएका छन्। सामाजिक सुरक्षा कोषका अनुसार 8 चैत 2079 सालदेखि अहिलेसम्म सो संख्यामा वैदेशिक रोजगारीमा रहेका कामदार कोषको सुरक्षा योजनामा आबद्ध भएका हुन्। कोषमा आबद्ध हुने कामदारको संख्या छोटो समयमा बढ़े पनि त्यसको निरन्तरता भने निकै कम देखिएको छ। हाल करिब 60,000 मात्र वैदेशिक रोजगारी रहेका कामदारले कोषमा नियमित योगदान गर्दै आएका छन्। राजधानी दैनिकले भित्री पृष्ठमा यो खबर छापेको हो। दिनदिनै नयाँ रेकर्ड राख्दै सुन अझै बढ़ला शीर्षकमा अन्नपूर्ण पोस्टले अग्र पृष्ठमा खबर छापेको छ। प्राथमिकता दिँदै सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदैछ। 4-5 महिना यता अन्तर्राष्ट्रियदेखि राष्ट्रिय बजारसम्म सुनको मूल्यले नयाँ कीर्तिमान कायम गर्दै आएको छ। आर्थिक वर्षको शुरूआती महिनामै सुनको मूल्य प्रतितोला 1.5 लाख रूपियाँ नाग्यो। अर्थात 2081 साउन 21 गते प्रतितोला 1,50,000 पुगेर सुनले नयाँ रेकर्ड बनायो। यो अहिलेसम्मकै उच्च हो। यसपछिका समय अर्थात साउनको अन्तिम साता पनि सुनको मूल्य सोही आसपासमा घटबड भइरहेको थियो। सुनको मूल्य यतिमै रहला विश्लेषक भन्छन्। अझै माथि जान सक्छ। अमेरिकाको अर्थतन्त्रमा देखिएको सुधार र शेयर बजारको वृद्धिले सुन बजारमा प्रभाव परेको नेपाल सुन चाँदी व्यवसाय महासंघका महासचिव किरण भाई बज्राचार्यले बताउनुभयो। दिनदिनै नयाँ रेकर्ड राख्दै सुन अझै बढ़ला शीर्षकमा अन्नपूर्ण पोस्टले अग्र पृष्ठमा खबर बनाएको छ। र नक्कली लाइसेन्समा अख्तियारले अघि बढ़ायो अनुसन्धान शीर्षकमा कान्तिपुर दैनिकले भित्री पृष्ठमा खबर छापेको छ। यातायात व्यवस्था विभागको प्रणालीभित्र छिरेर नक्कली सवारी चालक अनुमति पत्र लाइसेन्स बनाएको सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान अगाडि बढ़ाएको छ। 2072 साल यता जारी भएका 1,02,711 लाइसेन्स नक्कली आशंका गरिएपछि त्यसमा संलग्न कर्मचारीहरूमाथि अनुसन्धान अघि बढ़ाइएको हो। नक्कली लाइसेन्समा अख्तियारले अघि बढ़ायो अनुसन्धान कान्तिपुर दैनिकले भित्री पृष्ठमा यो खबर छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तरसम्म सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।